येशू मर्नु भएपछि यहुदी चलन अनुसार उनीहरूले उहाँको लासलाई लगेर एउटा चिहानमा राखे। कोही पनि मानिस त्यहाँ चिहानभित्र जान र त्यहाँबाट बाहिर निस्कन नपाओस् भनी उनीहरूले एउटा ठूलो चट्टान गुडाएर चिहान पस्ने ढोकामा राखिदिए। तीन दिनपछि येशूका एकजना नजिकको मित्र मरियम मग्दलिनी भन्ने स्त्री एका बिहानै उठी येशू गाडीको चिहान लिएर पुगिन्। जब तिनी चिहान लिएर पुगिन्, चिहानको ढोकाको ठूलो ढुङ्गा त त्यहाँबाट अलि पर हटाएको तिनले देखिन् र चिहान पनि एकदमै खुल्ला अवस्थामा भएको देखिन्। तर जब उनले चिहानभित्र हेरिन्, तब तिनले येशूको लास भएको ठाउँमा दुईजना स्वर्गदूतहरूलाई देखिन्।
स्त्री, तिमी किन रोइरहेकी छौ?
उनीहरूले येशूलाई लगेछन्, तिनीहरूले उहाँलाई कहाँ लगेर राखे मलाई केही पनि थाहा छैन।
मरियम जसै पछितिर फर्किन्, तब उनले एकजना मानिसलाई उभिरहेको देखिन्। उहाँ येशू हुनुहुन्थ्यो।
मरियम,
प्रभु,
मेरो मित्रहरू कहाँ जाऊ र म जिउँदो छु भन्ने कुरा तिमीले तिनीहरूलाई बताइदियो।
येशू अब मरेको मरेकै हुनु भएन, उहाँ त बौरी उठ्नुभयो। जुन शरीरमा उहाँ क्रुसमा मर्नुभएको थियो, त्यही शरीरमा नै उहाँ यस पृथ्वीमा हिँड्नुभयो। उहाँको हात खुट्टामा किला ठोकिएको डोब अझै पनि आलै थियो।
म जिउँदो छु भन्ने कुरा मेरा मित्रहरूलाई बताइदियो भनेर उहाँ कसरी पो यो कुरा भन्न सक्नुभयो? उहाँको मित्रहरू त कस्ता खालका पो थिए? जब उहाँ दुःखमा हुनुहुन्थ्यो, तिनीहरू सबैले उहाँलाई छाडेर भागे।
त्यसबारे चित्र नम्बर 12 हामीले हेर्नेछौँ है त। येशू तिनीहरू कहाँ धेरै पटक आएर तिनीहरूलाई उहाँले अझै पनि प्रेम गर्नुहुन्छ भन्ने कुरो देखाउनु भयो। एक रात येशूका मित्रहरू डुङ्गा लिएर तालमा माछा समात्नका लागि गए। रातभरि कोसिस गर्दा पनि एउटै माछा मार्न तिनीहरूले सकेनन्। बिहान हुने बेलातिर तिनीहरूले तालको किनारमा एकजना मानिसलाई देखे। ती मानिसले तिनीहरूलाई बोलाउँदै भने,
सुन त, तिमीहरूले केही माछा समात्यौ?
अहिलेसम्म एउटै पनि समात्न सकेका छैनौ।
डुङ्गाको अर्को पट्टि जाल हान त।
ती मानिसहरूले भने जस्तै तिनीहरूले आफ्नो जाल डुङ्गाको अर्को किनारपट्टि हाने र जसै तिनीहरूले त्यसो गरे, तब धेरै माछाहरू समाते। बल्ल अब तिनीहरूलाई थाहा पाए कि तालको किनारमा हुनुहुने व्यक्ति चाहिँ येशू नै पो हुनुहुँदो रहेछ। त्यसपछि सबैजना हतार गर्दै येशूसँग कुरा गर्न किनारतिर आए। पत्रुस नै सबभन्दा पहिले येशू कहाँ आइपुगे, किनभने उनी चाहिँ येशूसँग कुरा गर्न एकदमै इच्छुक थिए। येशू मर्न अगाडि पत्रुसले येशूलाई त्यागेका थिए। पत्रुस त्यसबेला यतिसम्म डराएका थिए कि उनले येशूलाई चिनेको कुरा पनि इन्कार गरेका थिए। तर येशू चाहिँ तिनलाई क्षमा दिनलाई इच्छुक हुनुहुन्थ्यो। तसर्थ उहाँले पत्रुसलाई सोध्नुभयो,
पत्रुस, के तिमीले मलाई प्रेम गर्छौ?
प्रभु, तपाईँलाई सबै कुरो थाहा छ, म तपाईँलाई प्रेम गर्छु भन्ने कुरा तपाईँलाई थाहै छ।
त्यसो भए मलाई पछ्याऊ, मेरा मानिसहरूलाई गएर शिक्षा देऊ र तिनीहरूको हेरविचार गर।
पत्रुसले त्यस्तो नराम्रोसँग इन्कार गरे तापनि के येशूले उनलाई त्यस्तो असल तरिकाबाट उसँग कुरा गर्यो त?
हो, येशूले पत्रुसलाई कतिसम्म प्रेम गर्नुहुन्थ्यो भन्ने कुरा यसले देखाउँदछ। र हामी सबैलाई पनि उहाँले त्यसरी नै प्रेम गर्नुहुन्छ। हामी सबैले उहाँको त्यस्तो प्रेम थाहा पाएर अरूहरूलाई हामीले यसबारे बताएको उहाँ चाहनुहुन्छ। त्यसर्थ सबै मानिसहरूले यो विश्वास गर्नेछन् कि परमेश्वरबाट पठाएको मुक्तिदाता येशू नै हुनुहुन्छ। उहाँलाई पछ्याउनु पर्ने रहेछ र अनन्त जीवन पाउँदो रहेछ भन्ने कुरा हामीले अरूलाई बताउनु पर्दछ।
यो अर्को चित्र नम्बर 13 हिँडिरहेका यी मानिसहरू को हुन्? त्यो बिचमा भएको मानिस येशू हुनुहुन्छ?
नवीन, म तिमीलाई बताउँछु एकछिनपछि। ती निर्दयी रोमीहरू जसले उनीहरूमाथि शासन गरिराखेका थिए, येशू मर्नु अघि नै उहाँले यस कुराबाट उनीहरूलाई छुटकारा दिनेछन् भन्ने कुरामा धेरै यहुदीहरूले आशा राखेका थिए। तर जब येशू मर्नुभयो, तब तिनीहरूको यो आशा पनि मर्यो। एक दिन येशूका दुई मित्रहरू आफ्ना घरतिर गइराखेका थिए। उनीहरूले पनि येशूले रोमीहरूको शासनबाट छुटकारा दिनेछन् भन्ने आशा राखेका थिए। येशूको मृत्यु र उहाँको पुनरुत्थानको खबरले उनीहरूलाई अल्मल्लमा पारिराखेको थियो। बाटोमा हिँड्दै गर्दा उनीहरूले येशू र उहाँको मृत्यु साथै उहाँको बारेमा सुनेका धेरै कुराहरूबारे बातचित गर्दै जाँदै थिए। केही समयपछि एकजना मानिस उनीहरूकै नजिक आएर सँगसँगै हिँड्दै गरेको उनीहरूले थाहा गरे।
तिमीहरू के को बारेमा कुरा गरिरहेका छौ? फेरि तिमीहरू अति नै दुखी देखिन्छौ।
भर्खरै घटेको घटनाहरू बारे के तपाईँलाई केही पनि थाहा छैन र?
होइन, के कुराको विषयमा कुरा गरेको?
येशूको बारे के तपाईँले सुन्नु भएको छैन र? उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो। उहाँले धेरै ठूला ठूला कुराहरू भन्नुभयो र साथै गर्नु पनि भयो। रोमीहरूको शासनबाट हामीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ भन्ने कुरो हामीहरूले पनि विचार गरेका थियौं। तीन दिन अघि मात्र हाम्रा आफ्नै शासकहरूले उहाँलाई मारे। उहाँको च्यान रित्तो भएको कुरा हामीले आज मात्र सुन्यौं। कसै कसैले उहाँ मृत्युबाट बौरी उठे भनेर पनि भन्छन्, तर हामीले यस विषयमा यसै हो भनेर भन्न सकिरहेका छैनौ।
तिमीहरूले सुनेका कुरामा तिमीहरूलाई विश्वास लाग्दैन? इसरायललाई बचाउने वालाले यी सबै दुःख कष्ट सहनु पर्थ्यो भन्ने कुरा के तिमीहरूलाई थाहा थिएन?
परमेश्वरको वचनको शिक्षा अनुसार किन त्यो उद्धारकर्ताले दुःख कष्ट सहनु पर्यो र मर्नु पर्यो, साथै परमेश्वरको राज्यमा शासन गर्नलाई किन मृत्युबाट बौरी उठ्नुभयो भन्ने कुरा त्यो व्यक्तिले उनीहरूलाई व्याख्या गरिदिए। धेरै वर्ष अघि धेरै यहुदी शिक्षक र अगुवाहरूले लेखेका कुराहरूबारे पनि त्यस व्यक्तिले उनीहरूलाई बताइदिए। उहाँले जब यी सबै कुराहरू बताए तब तिनीहरूले यी शिक्षाहरू सत्य हो भन्ने कुरा उनीहरूले जाने। जब उनीहरूले बडो निहालेर त्यो व्यक्तिलाई हेरे तब त्यो व्यक्ति येशु नै हुनुहुँदो रहेछ भनेर उनीहरूले थाहा पाए। उहाँ जिउँदो हुनुहुन्छ। परमेश्वरको सम्बन्धमा मानिसहरूले बुझ्न सकोस् भनेर उहाँले धेरै कथाहरू भन्नुभयो। उहाँले भन्नुभएका कथाहरूबाट हामीहरूले धेरै कुराहरू सिक्न सक्छौं। उदाहरणको लागि हामी चित्र नम्बर 14 हेरौँ है त। परमेश्वरले हामीहरूलाई कति धेरै माया गर्नुहुन्छ र हामीहरू उहाँ कहाँ फर्केर आउने कुरामा कति धीरज साथ पर्खेर बस्नुहुन्छ भन्ने कुरालाई यस कथाले देखाउँदछ। यो कथामा कसले परमेश्वरको प्रतिनिधित्व गर्छ भन्ने कुरा के तिमी ठम्याउन सक्छौ? एक समयमा एकजना मानिसका दुई छोराहरू थिए। कान्छो छोरा चाहिँ एकदम बरालिएको थियो र आफ्नो घर छाडेर जान चाहन्थ्यो। उसले आफ्नो बाबालाई भन्यो,
बाबा मेरो भागको अंश मलाई दिनुहोस्।
ती दुई छोराहरू बीच बाबाले अंश बाँडिदियो। छिट्टै नै आफ्नो सबै धन सम्पत्ति लिएर त्यो कान्छो छोरो परदेश लाग्यो। आफ्नो लापरवाही जीवनको कारणले उसले आफ्नो सबै धन सम्पत्ति उडाउन थाल्यो। जब उसका सबै पैसा सिद्धियो त्यही बेला त्यस ठाउँमा ठूलो अनिकाल पर्यो। उसलाई खानाको अभाव भयो तर पैसा भने उसँग थिएन। त्यस ठाउँमा भएको एकजना मानिसको घरमा ऊ काम गर्न थाल्यो। त्यो मानिसले उसलाई सुँगुरहरूलाई खाना खुवाउने काम दियो। त्यो कान्छो छोरालाई यति साह्रो भोक लागेको थियो कि त्यो सुँगुरको दाना समेत उसलाई खान मन लाग्यो। एक दिन उसले विचार गर्न थाल्यो,
मेरो बुवाका नोकर चाकरहरूले प्रशस्त गरी खाना पाइरहेका छन् र म यहाँ भने पक्कै मर्नु परिरहेको छ। मैले परमेश्वर र तपाईँको विरुद्धमा गल्ती काम गरेँ भनेर म आफ्नो बुवालाई भन्नेछु। म तपाईँको छोरा भनिने योग्यको छैन भने म उहाँलाई भन्नेछु। तपाईँका नोकर सर मलाई पनि ज्यालामा काम लगाउनु भनेर म उहाँलाई बिन्ती गर्नेछु।
चित्र नम्बर 15 भएको मानिसकै त कान्छा छोरा हो के हो घर फर्के त?
हो, उसले घर फर्कने काम गर्यो। ऊ तुरन्तै फर्केर आफ्नो बाबा कहाँ गयो। ऊ आफ्नो बाबाको घरबाट निकै टाढा रहेकै बेलामा पनि बाबाले उसलाई देख्यो। ऊ तुरन्तै कान्छो छोरोतर्फ दगरियो र उसलाई अंगालो हाल्यो। कान्छो छोरो चाहिँ आफ्नो गल्तीको कारणले गर्दाखेरि एकदमै दुखित साथै लज्जित भएको थियो।
बाबा, मैले तपाईँ र परमेश्वरको विरुद्धमा गलत काम गरे। म त तपाईँको छोरा बन्न लायकको पनि छैन।
ओ, मेरो छोराको लागि सबैभन्दा असल लुगा, हातमा लगाउने औठी र खुट्टामा लगाउनको लागि जुत्ता ल्याऊ। एउटा ठुलो भोजको तयारी गर, किनभने मेरो छोरा हराएको थियो तर अब ऊ भेटिएको छ।
परमेश्वर पनि त्यही बुबा जस्तै हुनुहुन्छ भने यीशुले सिकाउनु भयो। हामीहरू पनि त्यही छोरो जस्तै छौ जसले आफ्नो बुबाको विरुद्धमा गलत काम गरी घर छाडेको थियो। तापनि परमेश्वरले अझै पनि हामीलाई प्रेम गर्नुहुन्छ। उहाँले हामीलाई क्षमा दिन चाहनुहुन्छ र हामी उहाँ कहाँ फर्केर आओस् भने उहाँ हामीलाई पर्खिरहनुहुन्छ।
त्यो कथा भएको बुबाले जस्तै
हो, त्यो कथामा भएको बुबाले जस्तै। जसरी त्यो कथामा भएको छोरो आफ्नो बुबा कहाँ फर्कियो, त्यसरी नै हामीहरू पनि परमेश्वरतर्फ फर्कनु पर्छ। तर हामीहरू एउटा बाटो समाथि सिधै परमेश्वर कहाँ जान सक्दैनौ, जसरी त्यो छोरो आफ्नो बाबा कहाँ गएको थियो। हामीहरू परमेश्वर कहाँ पुग्नको लागि हामीले येशूलाई पुकार्नु पर्दछ। येशूले भन्नुभएको अर्को कथालाई यस चित्र नम्बर 16 देखाउँदछ। यो कथा चाहिँ एकजना मूर्ख मानिसको बारेमा हो।
एकजना मानिस थियो जसले धेरै फसलको कटनी गर्यो। उसँग यति प्रशस्त अन्न भयो कि ती सबै अन्नहरू भण्डार गर्नको लागि भण्डारमा ठाउँ पनि थिएन। तब उसले यसरी विचार गर्न लाग्यो,
मसँग भएको अन्नको भकारीलाई फोडेर अब म त्योभन्दा धेरै ठुलो भकारी बनाउँछु। तब मैले कटानी गरेका ती सबै फसलहरू राख्ने ठाउँ त्यहाँ प्रशस्त हुनेछ। धेरै वर्षसम्मको लागि मसँग प्रशस्त रूपमा पैसा हुनेछ। मलाई ढुक्क हुनेछ र खुसी हुनेछु।
तर त्यही रातमा परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, त मूर्ख मान्छे, आज रातमै त मरिस पनि तैँले जोगाएर राखेको यो सम्पत्ति कसले लैजानेछ? त्यो मान्छे जससँग जति नै धेरै सम्पत्ति किन नहोस्, यदि उसले ती सबै सम्पत्ति आफ्नै निम्ति मात्र साँच्छ भने परमेश्वरको दृष्टिमा चाहिँ त्यो मानिस गरिब मानिस हो। म तिमीहरूलाई भन्छु, के खाउँला वा के लगाउँला भन्ने कुरामा तिमीहरूले चिन्ता नगर, तर परमेश्वरलाई खुसी तुल्याउने कुरामा वास्ता राख।
तर म परमेश्वरलाई कसरी प्रसन्न तुल्याउन सक्छु त?
हामीले धेरै तरिकाबाट परमेश्वरलाई प्रसन्न पार्न सक्छौँ। सबैभन्दा महत्वपूर्ण कुरो चाहिँ आफ्नो सारा हृदय मन र शक्तिले परमेश्वरलाई प्रेम गर्नु हो। जसरी हामीले आफ्नो बारेमा वास्ता राख्छौँ, त्यसरी नै अरूहरूको वास्ता राख्नु पनि अर्को महत्वपूर्ण कुरा हो। जब हामीले कमजोर, गरीब र खाँचमा परेकाहरूको वास्ता गर्दछौँ, तब यो कुराले परमेश्वरलाई प्रसन्न पार्दछ। हामी यस संसारमा रहँदा हामीलाई खाँचो परेको सबै कुरा परमेश्वरले जुटाउनुहुन्छ। जब हामी मर्छौँ र परमेश्वर हुनुभएको ठाउँ स्वर्गमा पुग्छौँ, तब उहाँले हामीलाई ठूलो इनाम दिनुहुनेछ। येशूले भन्नुभएको अर्को कथा जहाँ एउटा माग्ने मान्छे र सबै कुरा प्रशस्त भएको अर्को धनी मानिसको बारेमा हामी यो चित्र नम्बर 17 देख्दछौँ। आफ्नो घरको ढोका बाहिर बस्ने यस माग्ने मानिसप्रति त्यो धनी मानिसले कहिल्यै कुनै वास्ता देखाएन। एक दिन त्यो माग्ने मानिस मर्यो र स्वर्गको एकदमै रमाइलो ठाउँमा उपुग्यो। सबै यहुदीहरूका महान पुर्खा अब्राहमले उसलाई त्यहाँ धेरै हेरचाह गरे। तर जब त्यो धनी मानिस पनि मर्यो, तब आगोको ज्वालामा कष्ट पाउने ठाउँमा उपुग्यो। अब्राहम र माग्ने मानिसलाई उसले टाढैबाट देखेपछि यसो भन्यो,
पिता अब्राहम, त्यो माग्ने मान्छेलाई म कहाँ पठाइदिनुहोस् ताकि उसले मलाई पानीको एक थोपा दिन सकोस्। म यहाँ एकदमै कष्टमय अवस्थामा छु।
याद गर, तिमी संसारमा हुँदा तिमीले चाहेको सबै कुरो तिमीसँग थियो, तिमीलाई केही कुराको कमी थिएन। र यस माग्नेले त संसारमा हुँदा धेरै दुःख कष्ट सहनु पर्यो। यस बाहेक तिम्रो र हाम्रो बिचमा एउटा ठुलो खाँच छ, तसर्थ न त तिमी हामी कहाँ आउन सक्छौ, न त हामी नै तिमी कहाँ जान सक्छौ।
ओहो, बिचरा त्यो धनी मानिस, के ऊ त्यो ठाउँबाट निस्किने कुनै उपाय थिएन?
एकदमै थिएन। कारण जब तिनीहरू यस संसारमा थिए, त्यस बेला ती दुवै माग्ने र धनी मानिसलाई यो मौका दिएको थियो। हुन त त्यस माग्नेले अति दुःखमय जीवन बिताउनु परे तापनि त्यो माग्ने मानिसले परमेश्वर साथी अरू मानिसहरूलाई प्रेम गर्थ्यो। तर आफूलाई चाहे जति सबै कुरो प्रशस्त भए तापनि त्यो धनी मानिसले केवल आफैलाई मात्र प्रेम गर्थ्यो।
ओहो, म चाहे त त्यो धनी मानिसको जस्तो अवस्थामा त पक्कै पनि जान चाहन्न।
हामी कोही पनि उसको जस्तो अवस्थामा जान चाहन्नौ। त्यसै कारणले हामीहरूले सधैँ परमेश्वरको आज्ञा पालन गर्न आवश्यक छ। साथै जसरी हामीले आफ्नो वास्ता गर्दछौ, त्यसरी नै अरूहरूको पनि वास्ता गर्नु आवश्यक छ। ती अरू कुराहरू भन्दा पनि आफै मरेर जुन बलिदान येशूले चढाए, त्यो बलिदान परमेश्वरले स्वीकार गर्नुहुन्छ भन्ने कुरो हामीले विश्वास गर्नु अति आवश्यक छ। हामीले गरेका खराब कामको दण्ड हामीले नै पाउनु पर्थ्यो, तर त्यो दण्ड उहाँले हाम्रो लागि तिरिदिनुभयो। अब यो चित्र नम्बर 18 हेर त, एकपटक येशूले एकजना मानिसको बारेमा एउटा कथा भन्नुभयो, जसमा त्यो मान्छे मध्य रातमा आफ्नो मित्रको घरमा गइकन यसो भने,
मित्र, मलाई केही खाने कुरा पैसा देऊ न, मेरो एकजना मित्र म कहाँ बास बस्न आएको छ, तर उनलाई खान खुवाउनको लागि मसँग केही पनि छैन।
म र मेरो नानीहरू सबै सुत्नको लागि ओछ्यानमा पसिसकेका छौ, म यति बेला तपाईँलाई केही खाना दिन सक्दिन।
तर त्यो मानिसले माग्न छाडेन। अन्तमा उसको मित्र ओछ्यानबाट उठ्यो र उसले चाहेको खानेकुराहरू उसलाई दियो। यहाँ येशूले के भन्न चाहनु भएको हो भने, जसरी त्यस मान्छेले मागिरहेको कारणले उसको मित्रलाई उसले खानेकुरा दिए, त्यसरी नै यदि हामी पनि निरन्तर परमेश्वरसँग प्रार्थना गरिरह्यौँ भने परमेश्वरले पनि हाम्रो प्रार्थनाको जवाब अवश्य दिनुहुनेछ। हामीले कसरी प्रार्थना गर्नुपर्छ भन्ने बारे पनि येशूले भन्नुभएको छ। यो चित्र नम्बर 19 हेरौँ त, एकपटक दुईजना मानिसहरूले प्रार्थना गरेको बारेमा येशूले भन्नुभयो। पहिलो व्यक्ति चाहिँ एकदमै धार्मिक मानिस थियो। जब उसले प्रार्थना गर्यो, तब उसले यसो भन्यो,
हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु कि म अरू खराब मान्छेहरू जस्तो होइन। म विशेष गरी धन्यवाद दिन्छु कि यो कर उठाउने मानिस जस्तो पनि म होइन। म त हप्तामा 2 उपवास बस्छु र मेरोमा भएको सम्पत्तिको केही हिस्सा पनि म तपाईँलाई दिन्छु।
तर त्यस कर उठाउनेलाई आफूले धेरै मानिसहरूको पैसा ठगेको कुरो थाहा थियो। परमेश्वरलाई यो कुरो मन पर्दैन भन्ने कुरो पनि उसलाई थाहा थियो। त्यसर्थ ऊ टाढै उभिएर लाजले आफ्नो टाउको निहुराएर दुखित भएर आफ्नो छाती पिर्दै उसले यसो भन्यो,
परमेश्वर, म माथि दया गर्नुहोस्, किनभने मैले धेरै खराब कामहरू गरेको छु।
यसले भन्नुभयो कि परमेश्वरले त्यो कर उठाउने मानिसको प्रार्थना सुन्नुभयो र उसका पापहरू क्षमा गरिदिनु भयो, तर त्यो घमण्डी धार्मिक मानिसको प्रार्थना चाहिँ परमेश्वरले सुन्नु भएन। घमण्डी मानिसहरूको विरुद्धमा परमेश्वर खडा हुनुहुन्छ, तर नम्रहरूप्रति उहाँ अति नै अनुग्रही हुनुहुन्छ। मैले भने कि येशूले भन्नुभएका कथाहरूले परमेश्वरको बारेमा धेरै कुरा बताउँछन्, तर ती कथाहरूले मानिसहरूको बारेमा पनि निकै कुराहरू बताउँदो रहेछ भन्ने कुरा तिमीले देख्न बुझ्न सक्दछौ। अब यो चित्र नम्बर 20 हेरौँ त। एकपल्ट येशूले एउटा बिउ छर्ने मानिसको बारेमा एउटा कथा भन्नुभयो।
एकपटक एकजना किसान बिउ छर्नलाई आफ्नो बारीमा गयो। कुनै बिउहरू बाटोको छेउमा परे र चराहरू आएर त्यसलाई खाइदिए। कति बिउहरू चाहिँ चट्टानमाथि परे, तर त्यहाँ पानी नभएको कारणले गर्दा उम्रन त उम्रे तर छिट्टै नै सुकेर मरिहाले। कति बिउहरू त काँडाको झ्याङमा पनि परे, तर ती बिउहरू जब उम्रन लागे ती काँडाका झ्याङहरूको कारणले गर्दा तिनीहरू उम्रन नपाई मरिहाले। तर कति बिउहरू चाहिँ असल माटोमा परे, ती छरिएका बिउहरू राम्रोसँग उम्रे र 100 गुणा जति फल ल्याए।
धेरै मानिसले यो कथा सुने तर कसरी पनि यो कथाको अर्थ चाहिँ बुझेनन्। नवीन भन त, के तिमीले यस कथाको अर्थ बुझ्यौ?
वास्तवमा मैले पनि बुझिन दाई।
येशूले त्यो कथामा के भन्न खोज्नु भएको हो भन्ने कुरालाई यस चित्र नम्बर 21 बताउँदछ।
उखानको अर्थ यही हो, बिउ चाहिँ परमेश्वरको वचन र त्यसको शिक्षा हो। बाटोको छेउमा खसेको बिउको अर्थ चाहिँ ती मानिसहरू हुन् जसले परमेश्वरको वचन त सुन्दछन्, तर जसै सैतान जो दुष्ट आत्माहरूको राजा हो र परमेश्वरको वचनको सधैँ विरोध गर्दछ, त्यसले आएर ती मानिसहरूको हृदयमा शङ्का हालिदिन्छन्। यसैले ती मानिसहरूले परमेश्वरको वचनमा विश्वास गर्न सक्दैनन् र बाँच्दैनन् पनि। चट्टानमाथि परेको बिउको अर्थ चाहिँ यही हो, मानिसहरूले परमेश्वरको वचन त ग्रहण गर्दछन् तर गाह्रो अप्ठ्यारो अवस्था आइपर्दाखेरि उनीहरूले आफ्नो विश्वासलाई छाडिदिन्छन्। काँडाहरूको बीचमा पर्ने बिउको अर्थ चाहिँ यही हो, ती मानिसहरू जसले संसारको रुपियाँ पैसा र चिन्ता फिक्रीको कारणले गर्दाखेरि परमेश्वरको वचनमा विश्वास गर्न सक्दैनन्। तर राम्रो माटोमा पर्ने बिउको अर्थ चाहिँ यही हो, ती मानिसहरू जसले परमेश्वरको वचनलाई सुन्दछन् र विश्वास गर्दछन् अनि अरू धेरै मानिसहरूलाई विश्वास गर्ने कुरामा सहायता पनि गर्दछन्।
नवीन, मैले तिमीलाई भनेको कुरा तिमीलाई यादै होला कि कसरी हामीले आफैलाई वास्ता गर्दछौ त्यसरी नै हामीले अरूलाई पनि वास्ता गरेको कुरा परमेश्वरले चाहनुहुन्छ।
हो, मलाई यसको सम्झना छ।
यसको मतलब के तिमीलाई थाहा छ? सबै मानिसलाई वास्ता देखाउनुको अर्थ आफूलाई मन नपर्ने मान्छेलाई पनि वास्ता गर्नु हो।
आफूलाई मन नपर्ने मानिसलाई पनि वास्ता देखाउनु र
हो। हामीहरूले आफ्नो शत्रुहरूको पनि वास्ता राख्नुपर्छ, यसले हामीलाई यही भन्नुभएको छ। यो चित्र नम्बर 22 भएको मानिसले त्यस्तै काम गरे। यो मानिस एक सामरी थिए। यहुदीहरूले सामरीहरूलाई घृणा गरे तापनि यस मानिसले चोट लागेको एक यहुदीलाई सहायता दिए। यसले यो कथा यसरी भन्नुभयो।
एकपटक एकजना मानिस एकान्तको बाटोमा ओह्रालोतिर यात्रा गरिरहेको थियो। अचानक केही डाकाहरू आएर त्यस मानिसमाथि आक्रमण गरे र उसँग भएका सबै कुराहरू तिनीहरूले खोसेर लगे। त्यति मात्र होइन, त्यस मानिसलाई अधमरो हुन्जेलसम्म बेसरी पिटे। जसै त्यो मान्छे अधमरो अवस्थामा बाटोको छेउमा लडिरहेको थियो, त्यसै बाटो गरेर एकजना धार्मिक अगुवा पनि त्यहीँनिर आइपुगे। जब त्यस धार्मिक अगुवाले त्यो चोट लागेको मानिसलाई धुलोमा लडिरहेको देख्यो र ऊ छिटो छिटो गरी त्यहाँबाट गइहाल्यो, कारण उसले त्यो गरिब मानिसलाई सहायता दिन चाहेन। त्यसै गरी अर्को धार्मिक अगुवा पनि त्यही ठाउँमा आइपुग्यो। उसले पनि त्यसै गरिकन वास्ता नदेखाइकन बाटो लागिहाल्यो। अन्तमा एकजना सामरी मानिस पनि त्यही बाटो हुँदै आयो। त्यो चोट लागेको मानिसलाई देखेर उसको हृदय दयाले भरियो। त्यो चोट लागेको मानिसको नजिकमा गएर उसको घाउमा मलमपट्टी बाँधिदियो र आफ्नो गधामा चढाएर नजिकैको सहरमा ल्याएर उसको उपचार गरायो। त्यो सामरीले उपचारको लागि जे जति खर्च लागेको थियो त्यो सबै आफ्नै खल्तीबाट तिरिदियो। यस्तै किसिमको धारणा हामी सबैमा हुनुपर्छ भन्ने कुरा परमेश्वर चाहनुहुन्छ।
चित्र नम्बर 23 यो कुरालाई बताउँदछ। हामी सधैँ उहाँको निम्ति काम गरिरहेको हुनुपर्छ। जब उहाँ आउनुहुन्छ तब हामी सबैको लागि एउटा भोज तयार गर्नुहुनेछ र समय बडो खुसीको समय हुनेछ। मृत्युपछि येशु कसरी जीवित हुनुभयो भन्ने कुरा जो मैले तिमीलाई बताएको थिएँ, के त्यो कुरा तिमीलाई सम्झना छ?
हो, त्यो कुरो मलाई एकदमै राम्रोसँग अझै याद छ।
उहाँ जीवित भइसकेपछि स्वर्गीय उक्ली जानुभन्दा अघि धेरै मानिसहरूले येशूलाई देखे। उहाँले म फेरि फर्की आउनेछु भनी आफ्ना चेलाहरूलाई भन्नुभयो। उहाँले भन्नुभयो कि हामीहरू त्यस्ता सेवकहरू हुनुपर्छ जो आफ्ना मालिकको फिर्ती सवारीको लागि सधैँ तयार भएर बस्दछ, किनभने येशु कहिले फर्केर आउनुहुन्छ भन्ने कुरो हामी कसैलाई पनि थाहा छैन। यो चित्र नम्बर 24 एउटा जक्कै नामको मानिसलाई देखाउँदछ जो एउटा रुखमा चढेको छ। ऊ एउटा धनी कर उठाउने व्यक्ति थियो, कारण उसले धेरै मानिसलाई ठगेको थियो।
ऊ त्यहाँ रुखमा किन चढेको?
एक पटक येशु ऊ भएको ठाउँ भएर जाँदै हुनुहुन्थ्यो। ऊ चाहिँ येशुलाई एकदमै हेर्न चाहन्थ्यो, तर ऊ आफै पुड्को थियो, साथै त्यहाँ मानिसहरूको ठूलो भीड थियो। येशुलाई देख्न सक्छु होला भन्ने विचारले ऊ एउटा रुखमा चढ्यो। येशु जसै त्यही रुखबाट भएर जानु लाग्नु भएको थियो, तब उहाँले माथि रुखमा हेर्नुभयो र भन्नुभयो,
जक्कै, तिमी त्यहाँबाट झट्टै तल आऊ त, आज म तिम्रो घरमा बास बस्न चाहन्छु।
अरू मानिसहरू एकदमै छक्क परे, किनभने जक्कै चाहिँ असल मानिस थिएन। तर जक्कै रुखबाट ओली आयो र खुसी साथ येशूलाई स्वागत गरे। उसले येशूलाई भन्यो,
येशू प्रभु, हेर्नुहोस्, मसँग भएको सबै सम्पत्तिको आधा भाग म गरिबहरूलाई दिनेछु। कसैबाट अन्याय गरेर मैले केही लिएको छु भने त्यसलाई म 4 गुणा बढी गरी फर्काइदिनेछु।
जक्कै, तिमीले एकदमै असल काम गर्यो, म तिमीहरूलाई भन्दछु आज यस घरले उद्धार पाएको छ।
जक्कै असल मानिस थिएन भनेर जान्दा जान्दै पनि येशूले उनलाई वास्ता गर्नुभयो। परमेश्वरबाट हराएकाहरूलाई बचाउन येशू यस संसारमा आउनु भएको हो। येशू तिम्रो लागि पनि आउनु भएको हो नवीन, तिम्रो सम्पूर्ण परिवारको लागि। अझ वास्तवमा भन्नुपर्दा उहाँ सारा संसारको लागि आउनु भएको हो।
तपाईँलाई धन्यवाद दाई, मलाई सबै कुराहरू बताइदिनु भएको लागि। धेरै नै विचार गर्नुपर्ने कुराहरू तपाईँले मलाई बताउनु भएको छ।
के विचार गर्नको लागि मात्रै नवीन?
त्यसो भए मैले के गर्नुपर्छ दाई? येशूले मबाट के चाहनुहुन्छ?
मलाई आशा छ तिमीले अवश्य पनि ध्यानपूर्वक विचार गर्नेछौ। येशू मृत्युबाट बौरी उठ्नु भएको छ र अहिले स्वर्गमा परमेश्वरसँग जीवित हुनुहुन्छ। उहाँले हाम्रो वास्ता गर्नुहुन्छ र हामीले परमेश्वरलाई खुसी पार्न सकौं भनी हाम्रो दैनिक जीवनमा उहाँले हामीलाई अगुवाई र सहायता गर्न चाहनुहुन्छ। के तिमीले त्यस लोखर्केलाई सम्झन्छौ जसलाई तिमीले सहायता दिन चाहेका थियौ? तिम्रो बारेमा येशूले एकदमै वास्ता राख्नुहुन्छ। म आशा गर्छु तिमीले उहाँको प्रेमलाई स्वीकार्नेछौ र उहाँबाट टाढा भाग्ने छैनौ। उहाँलाई विश्वास गर्नेछौ र उहाँलाई आफ्नो हृदयमा बोलाउनेछौ, स्वीकार गर्नेछौ। नवीन, तिमीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने तिमीले यस कथालाई राम्रोसँग सुन्यौ र म यो आशा राख्दछु कि तिमीले यस कथामा भएका सबै सत्य कुराहरूलाई मनन गर्नेछौ, विश्वास गर्नेछौ र आफ्नो हृदयमा प्रभु येशू ख्रीष्टलाई प्रभु अनि मुक्तिदाता भनिकन स्वीकार गर्नेछौ र साँचो शान्ति, साँचो जीवन र सत्य परमेश्वरलाई प्राप्त गर्न सक्नेछौ। यही मेरो तिमीलाई शुभकामना छ। ल त हामी छुटौँ है, फेरि पनि भेटौँ।